أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. ناظرین، جیسا کہ آپ جانتے ہیں کہ ماہ سفر کی مناسبت سے نور الولایۃ ٹی وی آپ کی خدمت میں مختلف موضوعات کے ساتھ حاضر ہو رہا ہے، جس میں مختلف علماء مختلف موضوعات پر گفتگو کر رہے ہیں. ماہ سفر مشی اربعین کی وجہ سے آج کے دور میں اس کی اہمیت بہت دوبالا ہو گئی ہے اور اس کی شہرت پوری دنیا تک پہنچ چکی ہے. پہلے بھی تمام دنیا مکتب تشیع سے آشنا تھی، لیکن مشی اربعین نے، یہ جو ہم پیدل چل کر زیارت کرتے ہیں نجف سے کربلا تک کی، اس کی وجہ سے بہت زیادہ شہرت ہوئی ہے اربعین کے حوالے سے. زیارت امام حسین پوری دنیا تک پہنچتی ہے، اس کا میسج پہنچتا ہے. یہ اربعین اپنے اندر مختلف خصوصیات رکھتی ہے، اس کے اندر مختلف پیغام ہیں، اس کے اندر مختلف درس پائے جاتے ہیں کہ جن کو حاصل کرنے کی بہت زیادہ ضرورت ہے. یہ فقط سادہ پیدل چلنا نہیں ہے، یہ فقط سادہ زیارت نہیں ہے، یہ فرق کرتی ہے عام دنوں کی زیارت سے. اس کے اندر ایک اہم میسج پایا جاتا ہے کہ جس کے اوپر آج ہم گفتگو کرنے جا رہے ہیں، وہ یہ ہے کہ اربعین کس طریقے سے ہمیں آئیڈیل جو ہمارا نظام ہے کہ جس کو تشیع مہدویت سے یاد کرتا ہے، اس کے لیے زمینہ سازی کر سکتے ہیں. کہ اس موضوع پر گفتگو کرنے کے لیے ہم نے دعوت دی ہے جناب مولانا حسن نقوی صاحب کو، کہ خوش آمدید کہتے ہیں کہ آپ اس اہم موضوع پر گفتگو کرنے کے لیے تشریف لائے ہیں. اپنے پروگرام کا آغاز کرتے ہیں کہ معمولاً جب بھی ہم مطالعہ کرتے ہیں تو ایک چیز مشترکہ سننے کو ملتی ہے، چاہے وہ مختلف ادیان لے لیے جائیں، چاہے وہ مختلف مثلاً جو ہے وہ مذاہب کے اعتبار سے دیکھا جائے، تو کسی نہ کسی طریقے سے ہر دین میں ہر مذہب کے اندر اس بات کی طرف اشارہ موجود ہے کہ مستقبل میں جو بشریت ہے وہ ایک ایسے نظام تک پہنچے گی کہ جس کے اندر تمام آئیڈیل سچویشن موجود ہوگی، کہ جس کو مختلف ناموں سے یاد کیا جاتا ہے، مدینہ فاضلہ بھی کہا جاتا ہے، آئیڈیل سٹی یا آئیڈیل سوسائٹی بھی کہا جاتا ہے، میرے خیال میں شاید اٹوپیا بھی کہا جاتا ہے اس کو. میں چاہوں گا کہ آپ پہلے اس مفہوم کو تھوڑا واضح کریں، پھر انشاءاللہ اربعین کی طرف اس کو لے کر چلتے ہیں.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. جی، انتہائی ایک اہم جو مفہوم ہے، اگر آپ دیکھیں کہ کیونکہ اس کائنات یا اس جہان کی جو حقیقت اور واقعیت ہے اسے چند طریقوں سے دیکھا جا سکتا ہے، تو فلاسفہ جو ہے وہ اسے محض عقلی نظر سے دیکھتے ہیں. تو اس میں پھر فرق نہیں ہے کہ مثلاً ان کے یعنی وہ چاہے ایک مغربی فلاسفر ہو، اسلامی فلاسفر ہو، وہ چند چیزوں کو بنیاد بناتا ہے اپنی ایک جہان شناسی یا ورلڈ ویو جو بھی ہے اس کا، اس کے اوپر پھر وہ مختلف چیزوں کو، سیاست کو دیکھتا ہے، اخلاق کو دیکھتا ہے، دوسری چیزوں کو دیکھتا ہے. یہ جو مدینہ فاضلہ کی اصطلاح ہے یا یہ جو لفظ ہے، یا جس طرح سے آپ نے فرمایا کہ عام فہم ہر کوئی سمجھ سکتا ہے کہ ایک آئیڈیل سوسائٹی یا ایک آئیڈیل جو حکومت یا نظام ہے یا ایک آئیڈیل سٹی ہے، یہ کیا ہے اور اس کے بارے میں فلاسفہ نے، دانشوروں نے کیا کہا؟ تو آپ دیکھیں طول تاریخ میں، یعنی آپ یونان سے لے لیں، جہاں سے قبل شاید ہمارے پاس کوئی فلاسفر یا دانشوروں کی کوئی تدوینی صورت میں کتب موجود نہیں ہیں، وہاں سے آپ افلاطون وغیرہ سے لے لیں، اور پھر آپ دیکھیں کہ اس میں غربی فلاسفہ ہوں یا اسلامی فلاسفہ ہوں، سب نے اس کے بارے میں وضاحت کی. اور جیسا کہ آپ بہتر جانتے ہیں کہ جو ورلڈ ویو جس جس فیلسوف کا تھا، جس طرح کا، اسی طرح کا اس نے ایک معیار بتایا، کہ اس نے اسی طرح کا خاکہ پیش کیا کہ مدینہ فاضلہ یا ایک آئیڈیل سوسائٹی یا آئیڈیل سٹی اس طرح کی ہونی چاہیے. مثلا جس نے آزادی کو ایک مثلا اپنے لیے معیار اور ملاک بنایا، اس کے نزدیک مدینہ فاضلہ وہ ہے جو آزاد ہو، ہر کسی کے لیے آزادی ہو، یا جس نے قدرت اور قوت کو معیار بنایا، اس کے نزدیک وہ مدینہ فاضلہ ہے جو سب سے زیادہ قوی اور طاقتور ہو. تو اس طرح کے مختلف، مثلا ہابز نے، مکاولی نے، ان لوگوں نے، ہر کسی نے مدینہ فاضلہ کے بارے میں بات کی. لیکن چونکہ ہم جس روایات اور آیات سے ہٹ کر عقلی طور پر جس جہان بینی کو مانتے ہیں اس کے تحت چلیں, تو ان اسلامی فلاسفہ نے جنہوں نے اس جہان بینی کی بنیاد پر, اس ورلڈ ویو کی بنیاد پر, یعنی جو شناخت وہ اس دنیا سے, انسان سے اور خدا سے رکھتے تھے عقلی لحاظ سے, انہوں نے جو بیان فرمایا وہ بہت خوبصورت ہے. مثلا فارابی کہتے ہیں کہ مدینہ فاضلہ وہ ہے جس کے اندر موجود ہر طبقہ اور ہر فرد ایک اجتماعی سعادت کے حصول کے لیے کوشش کریں. یعنی وہ مختلف طبقات ہیں, حکومت ہے, اساتید ہیں, مختلف معاشرے کے مختلف طبقات ہیں, اسی طرح سے ہر فرد, ایک فرد دوسرے کے لیے, دوسرا فرد اس پہلے فرد کے لیے کوشش کیا کر رہا ہے کہ یہ جو حقیقی سعادت ہے اس تک پہنچ جائے. اب اس میں پھر وضاحت کی ضرورت ہے کہ حقیقی سعادت کیا ہے. اس کو پھر کھولا اسلامی فلاسفہ نے کہ یعنی حقیقی سعادت وہ کہ جس میں انسان کے لیے جو لذت ہے, جو انسان کے لیے خوشی اور جسے فارسی میں آرامش کہا جاتا ہے, یعنی ایک اطمینان ہے, خوشی ہے, وہ کیا ہو؟ وہ طولانی ہو اور عمیق ہو, یعنی وہ کمیت کے لحاظ سے لمیٹڈ نہ ہو اور کیفیت کے لحاظ سے بھی اس کی کوالٹی جو ہے وہ عالی ترین مرتبے پر ہو, ایسی سعادت. یا مثلا ملا صدرہ نے اس کی وضاحت میں یہ فرمایا کہ ایسا ایک ایسی سوسائٹی, ایسی سٹی یا ایسی حکومت اور ایسا معاشرہ کہ جو مل کر خیر حقیقی کے حصول کے لیے کوشش کرے. پھر خیر حقیقی اسلامی فلسفے کے نزدیک جو ہے وہ واضح ہے کہ خیر حقیقی وہ ذات ہے جس میں کوئی جہت نقص نہ ہو, جس میں کسی قسم کا کوئی نقص یا کمی نہ پائی جاتی ہو, یعنی خداوند متعال. یعنی مدینہ فاضلہ اگر آپ اس طرح سے دیکھیں کہ اگر واقعاً درست عقلی طور پر جہان کو درست سمجھا ہو, تو مدینہ فاضلہ ہمارے نزدیک یہ ہونا چاہیے کہ وہ جو کہ خیر حقیقی, کمال حقیقی اور سعادت حقیقی کے لیے ایک اجتماعی کوشش کر رہا ہے, ایک اجتماعی سفر کر رہا ہے خیر حقیقی کی طرف.
جی, بہت خوبصورتی کے ساتھ آپ نے بعض مطالب کی طرف جو ہے وہ اشارہ کیا ہے. اس موضوع پر بہت تفصیل سے بات ہونے کی ضرورت ہے. جیسا کہ آپ نے اپنی گفتگو میں بیان فرمایا کہ جو بھی مکتبہ فکر ہے, اس کی جو جہان بینی ہے یا آئیڈیالوجی, اپنا ورلڈ ویو ہے اس کا, وہ اسی کے مطابق جو ہے وہ اپنا اس مدینہ فاضلہ کو جو ہے وہ بیان کر رہا ہے آ کر. لیکن جب ہم فلاسفہ اسلامی کی طرف آتے ہیں اور اسلام کو مد نظر رکھتے ہیں, تو اس میں ذرا معنی جو ہے وہ باقیوں کی نسبت جو ہے وہ فرق کر جاتا ہے, اگرچہ بعض اقدار مشترک ہیں تمام ادیان کے اندر, لیکن بعض فرق کر جاتی ہیں. میں اسی بحث کو آگے بڑھاتے ہوئے آپ سے یہ جاننا چاہوں گا کہ یہاں تک تو مطلب یہ واضح ہوا کہ مدینہ فاضلہ کی تعریف کیا ہے, مختصر طور پہ بیان ہوئی کہ عرض کیا کہ دقیق ابھی بہت سارا مقدمہ طے کرنے کی ضرورت ہے کہ انشاءاللہ خدا نے موقع دیا کسی اور مقام پر.
یعنی مختلف واسطے ہیں, مثلا یہی جو مختلف معیارات ہیں ان میں دلائل دیے جائیں اس چیز پر کہ واقعاً جو اسلامی فلاسفی کہہ رہی ہے یہ معیار درست ہے, کیوں دوسرا معیار, آزادی والا معیار یا قدرت والا معیار درست نہیں ہے مثلا.
تو میں اب اگلا سوال آپ سے یہ پوچھنا چاہوں گا کہ یہ مدینہ فاضلہ اگر ہم اس کو اسلام کے ساتھ خاص کرتے ہیں, جس طرح کہ ہم پہلے سوال کی طرف جب آپ نے جواب دیا تو اس میں اس طرف اشارہ بھی ہو گیا ہے, تو اور پھر مکتب تشیع کو اگر ہم مد نظر رکھتے ہیں, تو اس مدینہ فاضلہ کو کس طریقے سے آپ بیان کریں گے؟
جی, یہ دیکھیں جب آپ دیکھتے ہیں کہ فلسفہ ایک عقلی بحث اور عقلی سفر کے ذریعے ایک نتیجے تک پہنچتا ہے, تو ہم اکثر یہ دیکھتے ہیں کہ فلسفہ جس نتیجے پر پہنچتا ہے پھر دین جو ہے, البتہ فلسفہ سے مراد ہماری اسلامی فلسفہ ہے کہ جس کی بنیادیں درست ہیں, دین جو ہے وہ اسی کو ہمارے لیے, اس کی جزیات کو انتہائی روشن اور واضح کرتا ہے. مثلا فلسفہ جو ہے وہ ایک عالم ماورائے حس کو ثابت کر لیتا ہے عقلی دلیلوں سے, لیکن کلی طور پر دین اس کی جزیات کو بیان کرتا ہے. یا فلسفہ جو ہے وہ خود واجب الوجود کو جب ثابت کرتا ہے خداوند متعال کی ذات کو, تو کلی ایک تصور جو ہے اس کا پیش کرتا ہے. دین آ کر اس کی مدد کرتا ہے, اس کو زیادہ واضح کرتا ہے.
بڑی پیاری تعبیر ہے یہاں پر, فلسفہ جو ہے کہتے ہیں دین کا وزیر خارجہ ہے. کہ باہر کے لوگوں کے لیے اس کو جو ہے وہ دین تک لے کر آنا اور وہ ادلہ دینا جو ہے وہ ہے واقعاً کہ ہم پہلے دلیل عقلی کے ذریعے آ کر ثابت کریں کہ مدینہ فاضلہ عقل کی بنیاد پر کس طریقے سے ہم تصویر کر سکتے ہیں. جی,
پہلے تو یہ دیکھیے کہ مثلاً مدینہ فاضلہ یا جو اسلام کا کانسیپٹ ہے معاشرے کے حوالے سے, اس سے یہ واضح ہو گیا کہ اسلام جو ہے وہ ایک ہمہ جہت دین ہے اور معاشرے کے حوالے سے اپنا مخصوص ایک نظریہ رکھتا ہے. لہٰذا جب ہم آتے ہیں اور اسلام کے حوالے سے دیکھتے ہیں کہ اسلام کی نظر میں ایک آئیڈیل سچویشن ایک معاشرے کی کیا ہے, تو وہ ہمیں اگر قرآن کی آیات اور روایات میں دیکھیں تو وہ اور تشیع کی نگاہ سے بالخصوص، تو وہ مہدوی معاشرہ جو ہے، جو امام زمان عجل اللہ تعالیٰ فرجہ الشریف کے ظہور کے بعد جو تشکیل پائے گا، اور اسی کے لیے ہم دیکھتے ہیں کہ ساری کوششیں، یعنی حضرت آدم سے لے کر رسول خدا صلی اللہ علیہ وآلہ وسلم تک، اور ان سے لے کر امام علی علیہ الصلوۃ والسلام سے لے کر امام حسن عسکری علیہ الصلوۃ والسلام تک، یعنی ایسا نہیں ہے کہ ان انبیاء میں، ان اولیاء میں، ان ائمہ میں کوئی مشکل ہے، لیکن یہ ایک اپنی ذمہ داری انجام، تدریجی سفر ہے، اپنی ذمہ داری انجام دیتے ہوئے انسانیت کو آہستہ آہستہ، بالآخر کیونکہ انسان نے اپنے اختیار کے ساتھ آگے بڑھنا ہے، لہٰذا اگر مشکل ہے تو قابل کی طرف ہے، ورنہ رسول خدا جیسی شخصیت موجود ہے، امیر المومنین علیہ الصلوۃ والسلام جیسی شخصیت، لیکن سب محنتیں جب ہم دیکھتے ہیں کہ ثمرہ اور پھل کہاں پہ ملتا ہے، وہ مہدوی معاشرے میں، یعنی قرآن نے بھی فرمایا کہ هو الذی ارسل رسوله بالهدى ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون، یعنی مدینہ فاضلہ قرآنی کیا ہے، لیظہرہ علی الدین کلہ، کہ پورے کا پورا جو دین اسلام ہے وہ غالب ہو، یعنی قانون جو حاکم ہے مدینہ فاضلہ میں وہ اسلام ہے، یعنی جو جس قانون کے مطابق اس نے چلنا ہے، کیونکہ وہ جو مدینہ فاضلہ کی تفصیلات ہیں، جیسا کہ جناب فارابی نے بھی بیان فرمایا کہ مثلا تین ارکان ہیں اس کے، ایک حاکم ہے، ایک آئین ہے، اور ایک عوام ہے، تو یہاں پر آپ دیکھیں کہ اس مدینہ فاضلہ اسلامی میں جو قانون ہے وہ اسلام ہے، اور جو حاکم ہے وہ کون ہے، جسے انہوں نے مثلا اپنی مختلف اصطلاحات میں کہا کہ وہ ایک جو ہے وہ فیلسوف ہونا چاہیے، ایک حکیم ہونا چاہیے، یا وہ ہونا چاہیے جو سب سے بڑا عالم ہو، یا اس طرح کی جتنی بھی باتیں منطبق ہوتی ہیں ایک معصوم شخصیت پر، یعنی جس کا نہ علم کم ہو، نہ جس کے تقوی اور اس کے صدق نیت یا اس کی صداقت اور اس کے صادقانہ ہونے میں کوئی شک ہو، لہذا اس طرح کا قرآن نے پھر یہاں پر فرمایا کہ جو مہدویت کے بارے میں آیات ہیں کہ خداوند متعال نے وعدہ فرمایا ہے ان لوگوں سے کہ جو الذین آمنوا وعملوا الصالحات لیستخلفنہم فی الارض، خدا انہیں خلیفہ بنائے گا زمین میں، ولیمکنن لہم دینہم الذی ارتضی لہم، یہاں پر پھر وہی بات ہوئی کہ قانون خدا ان کے لیے تمکین کرے گا، کس قسم کے قانون کی، وہ دین جو کہ مرتضی دین ہے، جس سے خداوند متعال راضی ہے، یعنی دین اسلام، اور ولیبدلنہم من بعد خوفہم امنا، یعنی ایک مہدوی معاشرہ، ایک مدینہ فاضلہ اسلامی میں امن ہے، یعنی کہ کسی قسم کے فساد کی گنجائش نہیں ہے، کسی قسم کی ناانصافی کی گنجائش نہیں ہے، یعنی اگر دقت کی جائے تو امن ایک اتنا وسیع مفہوم ہے کہ اس میں ہر قسم کا ظلم، ہر قسم کی ناانصافی، ہر قسم کی محرومی سب ختم ہو جاتا ہے،
یعنی عدالت اجتماعی جس کو ہم کہتے ہیں، یا سوشل عدالت جسے ہم کہتے ہیں، وہ برقرار ہو جائے گی وہاں پر،
ایسے ہی ہے، تو یہ عدل و انصاف، اور پھر فرمائے یعبدون یعنی لا یشرکون بی شیئا، یعنی کیوں ہم ان کے لیے تمکین کریں گے دین اسلام کی، کیوں امن ہوگا، ہدف یہ ہے، یعنی جس طرح سے وہ اسلامی مکتب قانون میں بھی کہا جاتا ہے، فلسفہ قانون میں، کہ یہ جو امن و امان ہے، عدالت ہے، حقوق کی فراہمی ہے، یہ ہدف میانی ہے، متوسط ہدف ہے، لیکن اصلی ہدف کیا ہے، وہ قرب الہی ہے، لہٰذا ہم اس معاشرے کو امن کا گہوارہ بنا دیں گے، تاکہ لوگوں کے لیے آسانی ہو کہ وہ عبادت خدا کر سکیں، لوگوں کے لیے آسانی ہو کہ وہ اپنی زندگی کو ایسے گزاریں کہ خدا کے قرب تک پہنچ جائیں، لہٰذا یہ حاکم جو ہے ایسا ہوگا کہ جو آمنوا وعملوا الصالحات کا مصداق ہوگا، اور اس کی حقیقی اور کامل ترین صورت جو ہے وہ معصوم ہے، اور تیسرا جو رکن جناب فارابی کہتے ہیں کہ وہ عوام ہے، لہٰذا یہاں پر ایک دینی معاشرے میں، ایک مہدوی معاشرے میں، عوام کو بہت کلیدی حیثیت حاصل ہے، عوام کو بہت اہمیت حاصل ہے، اگر عوام کو اہمیت حاصل نہ ہوتی، صرف امام نے آ کے حکومت کا احیاء کرنا ہوتا یا اقامہ کرنا ہوتا، تو امام تو کب کے ظہور فرما چکے ہوتے، یعنی ان تین چیزوں میں سے، ان تین ارکان میں سے کس چیز کی ابھی کمی ہے، وہ ایک ایسا عوامی طبقہ جو اس قانون اور اس حاکم کو واقعاً تسلیم کرے اور اس کی مدد کرے، یہی وجہ ہے کہ قرآن نے جب فرمایا کہ انبیاء کو اس لیے بھیجا کہ وہ میزان اور قسط کے ساتھ، فرمایا لیقوم الناس بالقسط، یعنی یہاں پر ناس خود فاعل ہیں، یعنی لوگ قسط کے لیے قیام کریں گے،
یعنی نہ نبی ایک فاعل بنایا کہ نبی عدالت قائم نہیں کرے گا، نہ خدا کو کا فعل قرار دیا آ کر، بلکہ قرآن نے ڈائریکٹ ناس کو ڈائریکٹ خطاب یعنی کیا، فائل بنایا کہ عمل تمہارا ہوگا، یعنی تم اپنے اختیار سے جو ہے وہ اس عدالت کو برقرار کریں گے،
آپ تم جو ہے وہ ساتھ دو گے، تم ناصر بنو گے، یعنی تم ایک اہم حصہ ہو اس کا، لہٰذا ایک حاکم हाकिम मासूम, एक कानून, कानून मासूम, और फिर लोग ऐसे इतने तरबियत शुदा, इतने पाकीज़ा कि वो इस हाकिम और इस कानून को कबूल कर रहे हैं। ये एक खूबसूरत तरीन जो मदीना फाजिला है कि इशारा करना चाहूँगा कि जैसे रहबर मुअज़्ज़म ने भी लोगों की इस मुशारकत और इस इस्लामी निज़ाम में उनके इस कलीदी किरदार को मरदम सालारी दीनी की इस्तिलाह से जो है वो वाज़ेह फरमाया, और ख़ुद तमद्दुन नवीन इस्लामी जो है वो भी इसी तरफ के, इस तरह का एक मुआशरा जो आइडियल हो इस्लाम की नज़र में।
बस बात का ख़ुलासा अगर किया जाए तो इस तरीके से बनता है कि जो मदीना फाजला फ़लसफ़े में डिस्कस होता है या मुख्तलिफ मकातब फ़िक्र जिसको बयान कर रहे हैं, तो दीन इस्लाम ने बहुत खूबसूरती से उसकी तरफ इशारा किया है, और वो मदीना फाजला जो है जिसकी बशारत दी गई है दीन इस्लाम में, वो महतवी मुआशरा है कि जिसके अंदर दीन जो है मुकम्मल तमकीन कर जाएगा और इस मुस्तकर हो जाएगा, और तमाम लोग जो हैं दीन के ऊपर अमल कर रहे होंगे, और दीन वाकई दीन तमाम जहात में होगा, और इमाम मासूम की परचम के साए तले सारे जो हैं वो हरकत कर रहे होंगे, और इंसान अपने इख्तियार के साथ शऊर की उन बुलंदियों पे पहुंच जाएगा कि फिर वो इमाम मासूम के साथ कमालात नहाई और हकीकी और सादत हकीकी की मंजिलों को बड़े तेज़ी से जो है वो तय कर रहे होंगे। बहुत शुक्रिया आपका। कि अगले सवाल की तरफ चलते हैं, चूँकि हमारा जो मौजू है असल वो अरबईन के हवाले से था, ये मुकदमाती ज़रा गुफ्तगू हुई कि ताकि हमारे नाज़रीन को पता चल जाए कि हम किस मौजू के बारे में डिस्कस करने जा रहे हैं। अरबईन मुख्तलिफ जिहाद से इस वक्त दुनिया का मरकज़ बन चुकी है, हर कोई एक ख़ास जहत को मद्देनज़र रख कर उसकी तबलीग कर रहा है, कोई उसकी जमीयत को देख रहा है, कोई उसकी ईसार को देख रहा है, कोई जो है वो बच्चों का मसलन उसके अंदर जोक तर जोक शिरकत करना उसको देख रहा है, यानी हर जहत मुख्तलिफ जहत पाई जाती हैं आकर। अब ये एक बहुत बड़ा इवेंट जो है वो सामने आ चुका है, ज़ाहरी सी बात है अब ये लग्व तो नहीं हो सकता, हतमन इसके अंदर कोई ऐसी हिकमतें पोशीदा हैं कि खुदा ने इतना हैबत इसको अता कर दी है। तो जो बहस हम मदीना फाजला की कर रहे थे, आपसे पूछना चाहूँगा कि अरबईन किस तरीके से मोमिनीन के लिए ज़रफ़ियत फराहम कर रही है कि हम उस मदीना फाजला की तरफ हरकत करें।
जी, अगर फ़लासफ़ा की बहसों में अगर देख लिया जाए कि मदीना फाजला की सिफ़ात क्या उन्होंने बयान किए हैं, और अगर आयात और रिवायात की रोशनी में देखा जाए कि क्या सिफात जो हैं वो महदवी मुआशरे की हैं, तो और फिर अगर स्टडी किया जाए वाकई अरबईन को करीब से देखा जाए कि अरबईन में क्या हो रहा है, तो वाकई पता चलता है कि आप चंद दिन के लिए एक छोटे से मदीना फाजिला में मौजूद हैं, आप एक ऐसे मुआशरे में मौजूद हैं। मसलन रिवायात में है कि जब इमाम ज़मान अलैहिस्सलाम ज़ुहूर फरमाएंगे और वही आइडियल एक सोसाइटी तश्कील पाएगी और महदवी मुआशरा, तो रिवायत में है कि एक मोमिन दूसरे मोमिन की जेब में हाथ डालेगा और जितने उसे ज़रूरत होंगे उतने वो उतना माल ले लेगा, और ये भी ज़रूरत से ज़्यादा नहीं लेगा लेने वाला, और जिसकी जेब में हाथ डाला जा रहा है वो भी मना नहीं करेगा। आप देखें यहाँ पर, यानी किसी के घर में जितना भी सामान है, चाहे वो
रोडों के ऊपर रखा होता है, यानी मछलियाँ वगैरह भी और तमाम ज़रूरियात की चीज़ें,
बाहर की चीज़, यानी जो चीज़ आप तसव्वुर कर सकते हैं कोई किसी को खाने के लिए पेश कर सकता है, या फिर जो है वो घरों से सोफे निकाल कर धूप पे पड़े हुए हैं, गर्द में पड़े हुए हैं, या फिर जो है वो एक एक शख्स जो है उसने सैकड़ों हज़ारों बिस्तर इसलिए लिए हुए हैं, या बीसियों उसने वाशरूम्स का इसलिए अहतमाम किया हुआ, पूरे साल में उनका और कोई काम नहीं है, सिर्फ इन 10 दिनों में जो है वो ये हो रहा है, यानी वो अपने माल के, देखिए दुनिया इक्तसादी निज़ाम दे दे के थक गई ताकि जो इक्तसादी तनाव है उसको ख़त्म किया जाए। कैसे ये तनाव ख़त्म किया जाए कि एक तरफ सरमायादार है, एक तरफ महरूम है, एक दूसरे का हक खा रहे हैं, ये कैसा मुआशरा है जिसमें हर कोई अपना अपनी चीज़ जो है वो दूसरे को दे।
बिल्कुल, इसमें मैं माज़ा चाहूँगा, इशारा करना चाहूँगा इसमें आके, क्योंकि जब भी बात होती है इस्लामी इक्तिसाद के हवाले से तो बाज़ अफराद कहते हैं कि कहाँ है आपका इक्तिसादी इस्लाम, मतलब कैसा होना चाहिए, तो हालांकि दुनिया में दो ही मकतब जो है वो राइज हैं, एक सरमायादारी निज़ाम है और दूसरा मार्क्सिज्म जो है वो राइज है। अरबईन के अंदर वही आप वाली बात आती है कि वहाँ जाकर देखें कि दुनिया पूरी जो है वो हैरान और परेशान है कि करोड़ों लोग किस तरीके से आकर इस छोटे से इलाके में और ग़रीब इलाके में तरक्की पज़ीर इलाके के अंदर जाकर अपनी तमाम ज़रूरियात उनको फराहम होती हैं और किसी के ऊपर कोई बोझ नहीं होता, कोई परेशानी नहीं होती।
यानी हुकूमत इतना ज़्यादा वो एहतमाम नहीं करती जितना आम आवाम एहतमाम करती है। आप अमन देखें वहाँ पर, आप अमन देखिए कि हम, हमारा ख़ुद तजुर्बा है, यानी फैमिली लेके आप जाते हैं, बच्चे लेके जाते हैं, थके हुए पूरा दिन का पैदल चल के थके हुए लोग किसी खेमे में सो जाते हैं, किसी उनके बने हुए किसी मौकब में सो जाते हैं, आपके पास मुमकिन है अमवाल भी हों, आपके पास कीमती अशिया भी हों, कहीं पर कोई इस तरह की जो है वो ऐसी हरकत जो कि अमन के मुखालिफ हो, जो आपकी जान के लिए आपके माल के लिए कोई गैर अमनी यानी ऐसी सूरत हाल हो, असलन आपको नहीं मिलती। हर कोई यानी ईसार जो ये सारी चीज़ें जिक्र की गई हैं, यानी आप फ़ाराबी को देखिए, आप जनाब इब्न सीना को देखिए कि वो इसे मदीने फाजला को मदीने आदिला कहते हैं, यानी सबसे बेहतरीन इसमें आदल है। आदल वही है कि आप जो है वो हर जी हक को हक दे रहे हैं। अब यहाँ पर एक मुसाफिर को पानी भी दिया जा रहा है, खाना भी दिया जा रहा है, जो सोना चाह रहा है उसे बिस्तर, यानी जो ज़रूरत है किसी की वो उसे दी जा रही है। और एक ईसार कुर्बानी अपने आप से, यानी वो जो कुरान ने फरमाया कि वयुसिरून अला अनफुसिहिम वलौ काना बिहिम खसासा, एक मिसदाकी अपने ऊपर दूसरों को मुकदम करना, इंसानियत यानी इंसान की आंखें छलक पड़ती हैं जब कोई आकर आपके पाँव को साफ़ करता है, दबाने के लिए बैठ जाता है आपका पाँव, किस मुआशरे में इस तरह से अपनी अनानियत को मारा जाता है, अपने आप को मारा जाता है कि दूसरा शख्स आपके पाँव दबा रहा है।
यानी यहाँ पे आप यूँ इसको ताबीर कर सकते हैं कि जैसा कि पूरी दुनिया के अंदर अब तबकाती निज़ाम राइज है, एक तबका दूसरे तबके से जो है वो करप नहीं रखता, जो थोड़ा अच्छे तबके में चला जाए और नीचे वाले तबके में, लेकिन हम अरबेन में देखते हैं कि तबकात का कोई ख्याल नहीं है।
यानी आप जानते हैं कि इराक में अभी तक भी एक जो कबीले वाला निज़ाम है वो कबायली निज़ाम मौजूद है, लेकिन अरबईन में कोई मालूम नहीं है कि कबीले का सरदार कौन है, कबीले का एक जवान कौन है। अच्छा, इस मुआशरे में ख़वातीन भी साथ हैं, बच्चे भी साथ हैं, कहीं पर ऐसा नहीं है कि हुकूक निस्वा का जो है इस्तेहसाल हो रहा हो, साथ साथ चल रहे हैं सब जो इकाइयाँ हैं, ये एक इंसानियत का माहौल। फिर वो जो एक मासूम के साथ या एक वो हाकिम जिसे आप समझते हैं कि ये बेहतरीन हाकिम है मदीना फाजिला का, उसके साथ आप कितनी नुसरत के लिए आमादा हैं कि आप जो है वो 80 या 90 किलोमीटर चलते हैं और 3-4 दिन आप 5 दिन पैदल चलते हैं और फिर पहुंचते हैं वहां जाकर, फिर उस इमाम से कहते हैं कि नुसरती लकुम मुइद्दा, कि हमारी मदद आपके लिए हाजिर है, कल्बी ले कल्बकुम सिल्म, मेरा दिल आपके लिए तस्लीम है, मेरी मदद आपके लिए हाजिर है। यानी जाकर ऐलान करते हैं कि आप अगर हाकिम हैं इस मुआशरे के, मुझे आपकी हुकूमत भी मंजूर है और मैं आपके लिए साथ देने के लिए भी तैयार हूं। और पूरी मशी में, पूरी प्यादा रवि में ये भी साबित कर देता है कि ये जो कवानीन हैं आपके, मैं इन पर अमल करने के लिए भी तैयार हूं। यानी थका हुआ है और उधर से अजान होती है, नमाज जमात खड़ी होती है, और इस तरह के जितने भी यानी उस प्यादा रवि के अंदर जितने भी मज़ाहिर हैं, इंसानियत भी नज़र आ रही है उसके अंदर, इस्लाम भी नज़र आ रहा है उसके अंदर, एक मासूम इमाम की इताअत और फरमाबरदारी, और बिलाखर ये जो गर्ब का एक वो है कि इस्लाम के हवाले से कभी दाइश को लाकर, कभी दूसरे दहशतगर्दी को लाकर इस्लाम को वो ये पेश करना चाह रहे हैं कि गैर इस्लामी, गैर इंसानी, एक वहशी किस्म का दीन है। अरबईन एक हफ़्ते में जो है वो पूरी दुनिया के मीडिया को अपनी तरफ मुतवज्जे करके दिखाता है कि देखिए कि कैसा खूबसूरत इंसानियत यहाँ,
इस्लाम जो हकीकत में बयान किया जाता है उसकी अगर अमली शक्ल देखनी है तो हमें अरबईन के अंदर जो है वो नज़र आता है आकर। वक्त जो है वो हमारा ख़त्म हो गया है, मौजू तो बहुत लंबा है कि इंशाल्लाह खुदा से दुआ है कि खुदा हमें इसी तरह तौफीक देता रहे, हम मुख्तलिफ मौजूआत आपकी खिदमत में हाजिर होते हैं लेकर इंशाल्लाह। नाज़रीन, आपने देखा कि मदीने फाजिला मकतब तशय्यो इसको महदवियत के नाम से याद रखता है। मदीने फाजिला के अंदर जो इस्लामी फ़लासफ़ा ने या इससे पहले भी जो फ़लासफ़र हैं उन्होंने इसके जो शाखस बयान किए हैं, इसके जो अरकान बयान किए हैं, अगर उसके अंदर दिक्कत करते हैं जाकर तो हमें रिवायात में उनकी तरफ इशारा मिलता है, वो मुकम्मल तत्बीक हो रहा होता है महदवियत के नज़रिए के ऊपर आकर। बस मदीना फाजला यानी महदवियत। अब अरबईन के अंदर जैसे मैंने पहले भी इशारा किया था कि अरबईन की ये जो प्यादा रवी है, ये जो पैदल चल कर ज़्यारत करना है, इमाम हुसैन अलैहिस्सलाम की खिदमत में हाज़िर होना है, इसको आम और सादा मत लें, इसके अंदर बहुत सारे दर्स पोशीदा हैं, इसके अंदर इतनी ज़र्फियत मौजूद है कि पूरी दुनिया के निज़ाम यहाँ से जो है वो इस्तेखराज किए जा सकते हैं, उसकी तरफ तवज्जो करके फिर बाद में काम किया जा सकता है। यहाँ पर आकर मोमिन बल्कि हर इंसान मश्क करता है और फिर अपनी ज़िंदगियों में, आधी ज़िंदगियों में जाकर फिर उसको अप्लाई करना है और उसको मज़ीद बेहतर करने की कोशिश करनी है। खुदा से इंशाल्लाह दुआगू हैं कि खुदा वंदे मुताल हमें अरबईन की जो बरकात हैं उससे कमा हक़ुहू इस्तेफादा करने की तौफीक नसीब फरमाए। इंशाल्लाह किसी और मौजू के साथ आपकी खिदमत में हाज़िर होंगे, तब तक के लिए इजाज़त दीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।